بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين بارئ الخلائق اجمعين، والصلاة والسلام على اشرف الانبياء والمرسلين سيدنا ومولانا ابي القاسم محمد وعلى اهل بيته الطيبين الطاهرين، لا سيما بقية الله في الأرضين واللعن على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله سبحانه في محكم كتابه الكريم: أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. أو كظلمات في بحر اللجي يغشاه موج من فوقه موج من فوقه السحاب ظلمات بعضها فوق بعض إذا أخرج يده لم يكد يرى ومن لم يجعل الله له نورا فما له من نور. ہم نے نور ایمان کے آثار آپ کے سامنے بیان کیے. اب نور کے مقابلے میں ظلمات و تاریکی اور بے ایمانی اور کفر، اس کے آثار بیان کیے جا رہے ہیں. کل ایک اثر ہم نے بیان کیا کہ جو شخص کافر ہے، خداوند متعال کی ذات کے بارے میں، اس کی صفات کے بارے میں یا اس کے انبیاء کے بارے میں کفر کرتا ہے. مثلا یہودی کافر ہیں اس لیے کہ وہ حضرت عیسیٰ کی نبوت کو نہیں مانتے. عیسائی کافر ہیں اس لیے کہ وہ رسول گرامی کی نبوت کو نہیں مانتے. یہودی عیسائی دونوں مل کے کافر ہیں اس لیے کہ دونوں بلا کر رسول گرامی کی نبوت کو نہیں مانتے. بس اسلام کی نگاہ میں توحید سے لے کر اور ختم نبوت تک، اور پھر اس کے بعد سلسلہ امامت دین حقہ کے عنوان سے مورد عقائد ہونا چاہیے. یعنی عقیدہ صحیح اگر ہے ان تمام چیزوں کے بعد، تو پھر اس کے عمل میں وزن پیدا ہوگا. اگر عقیدہ ہی خراب ہے تو اس کے اعمال کی کوئی حیثیت نہیں، خراب ہے. وہ سمجھتا ہے کہ اس کا کوئی اثر عذر قیامت نکلے گا، لیکن خداوند عالم ارشاد فرماتا ہے کہ یہ صحرا میں سراب کی مانند ہے. جن لوگوں نے کفر کیا ان کے جتنے بھی اعمال ہیں وہ سراب کی طرح، ان کا کوئی اثر نہیں ہے، اسے کوئی نتیجہ نہیں نکلے گا، کوئی ثواب نہیں ہے، کچھ بھی نہیں ملے گا. کیوں؟ اس لیے کہ اس نے اس خدا کے لیے کچھ کیا ہی نہیں. اگر اس پر اس کا صحیح عقیدہ ہوتا تو پھر اسے ثواب دیا جاتا. تو اس نے عقیدہ ہی صحیح نہیں کیا تو اسے کیا ثواب ملے گا؟ کس کے لیے اس نے کام کیا؟ خدا کے لیے، خدا کی رضا کے لیے اگر کرے گا تو ثواب ہے. یا خدا کے لیے کیا ہی نہیں، انسانیت کے لیے کیا تھا. انسانیت ایک اس کا خدا تھی یا بت تھا، انسانیت کو اس نے پوجا. انسانیت تو خدا نہیں. انسانیت کی رضا کے لیے کوئی کام کرنا قطع نظر از خدا صفر ہے، اسی کو ایسی نہیں. دین بھی اگر مؤمن، مسلمان یا حتی کافر، حتی جانوروں کے حقوق کو بیان کرتا ہے، تو مؤمن اگر جانوروں کے حقوق کی یا کہ کافر انسان کو مثلا زندہ رکھنے کے لیے پانی یا غذا دیتا ہے، ٹھیک ہے، یا جان بچانے کے لیے اسے لباس دیتا ہے، تو یہ رضائے الہی کے لیے دیتا ہے. بس اگر خداوند عالم حکم نہ دیتا مسلمان کو کہ وہ جانوروں کے حقوق کی حفاظت کرے, حتی پودوں کے حقوق, اگر آپ نے گھر میں پودا لگایا ہے اور اس پودے کو دو دن میں ایک دفعہ پانی ملنا چاہیے, ٹھیک ہے, آپ نہ دیں, آپ نے پودے کی حق کو ادا نہیں کیا. اسی طرح جانور اگر پالے ہیں ان کی غذا, ٹھیک ہے, وہ آپ فراہم نہ کریں, آپ نے اس کا حق کو ادا نہیں کیا. ایک مثلا نجس العین جانور مثلا قلب پیاسا ہے, ٹھیک ہے, انسان پر لازم ہے کہ اسے پانی پلائیں. بعض روایات وارد ہوئے کہ ایک خاتون کہ جس نے بلی کو جو ہے وہ ایک کمرے میں بند کر دیا جس کی وجہ سے وہ نہ کھانا کھا سکی نہ پانی پی سکی, مر گئی. بعض روایت وارد ہوئے کہ حضرت آدم نے اس ظلم کی بنیاد پر اسے جہنم میں ڈال دیا. تو دیکھیں اسلام نے جانوروں کے حقوق کی بات کی, اسلام نے پودوں کے حقوق کی بات کی, اسلام نے انسان کے حقوق کی بات کی, انسان نے اسلام نے انسانیت کے دائرے کے اندر مسلمان کے حقوق کی بات کی, پھر اس سے بالاتر ہو کر مومن کا حق ہے. مسلمانوں کے حقوق کی ہم ادا نہیں کرتے, کچھ آئیے کہ مومن کا حق ادا کرتے, لیکن یہ سب کچھ جو کچھ میں انجام پاتا ہے یہ خداوند عالم کی رضا اور اس عقیدے کی بنیاد پر ہے کہ اس نے یہ حکم دیا ہے. ہم اس کی خاطر انسانیت کو اہمیت دیتے ہیں یا اس کی, ٹھیک ہے, حاجت روائی کرتے ہیں خدا کے کہنے پر. اب اگر خدا کے کہنے پہ نہ ہو, کوئی معتقد خدا نہیں ہے, لیکن انسانیت کا نعرہ لگائے قطع نظر از خدا, اس کی کوئی حیثیت نہیں. کیوں؟ اس لیے کہ اس نے عقیدہ ہی صحیح نہیں رکھا کہ جس کی بنیاد پر اس کے عمل میں وزن پیدا ہو, اس کو جزا سزا کے دائرے میں لایا جائے. لہذا قرآن کریم یہ ارشاد فرماتا ہے کہ والذین کفروا اعمالهم کسراب. اب یہ ایک اثر ہے کفر کا, بے ایمانی کا, ٹھیک ہے. دوسرا سر علماء کے باہر بچی, یا یہ لوگ جو کافر ہیں وہ ایک گہرے سمندر میں جہاں تاریخی تاریخ ہے, گہرا سمندر, سمندر جو ہے سورج کی جو کرنیں ہیں وہ جو تحقیق کی گئی ہے اس کے مطابق پانی کے اندر 700 میٹر تک یا فٹ تک جاتی ہیں. بعض ایسے مقامات ہیں سمندر میں کہ جو اس سے بھی زیادہ گہرے ہیں, وہاں پر جب روشن نہیں پہنچتی تو تاریکی ہے خالص ہے. قرآن کریم یہ کہتا ہے کہ کافر کا دل, کافر کا عمل, اس کا جو اس کی جو فکر ہے, عقیدہ ہے باطل, ٹھیک ہے, وہ ایک ایسی تاریکی کی طرح ہے کہ جو سمندر میں ہے, گہرے سمندر میں جہاں کوئی شے جو ہے وہ نظر نہیں آتی, جہاں پر بھی کچھ نظر آتا ہے نا وہاں نور ہے. یہی باتیں ہو اگر آپ جسمانیات کی بات کریں, عالم عالم میں بھی اگر کسی شے کی حقیقت ہے تو وہ نور ہے, یعنی عبادت، ہدایت، ایمان، ہم نے عرض کیا گزشتہ گفتگو میں کہ ذات الہ سب سے بڑا نور ہے، اس کے بعد جو اس نے مخلوقات ہیں وہ اپنے اپنے مقام پر نور ہیں، اگر ایمان کے ساتھ ہیں تو پھر ان کا ایمان جو ہے وہ پہلے سما کے لیے بھی منور ہے، نورانیت دیتا ہے. روایت وارد ہوا ہے کہ جناب زہرا تو زہرا کہا جاتا ہے اس لیے کہ جس طرح سے آسمان کے ستارے زمین والوں کے لیے چمکتے ہیں، جناب زہرا کا نور آسمان والوں کے لیے چمکتا ہے، اس لیے ان کا نام ہے زہرا. زہرا یعنی درخشش کرنے والا، علی شہ، چمکنے والی شہ. بس ایمان کا اثر ہے عالم اعلیٰ میں، عالم ملائکہ میں، عالم حقیقت میں. لیکن بے ایمانی کا کیا اثر ہے؟ ایک اثر بتایا کہ سراب ہے، دوسرا اثر یہ ہے کہ بے ایمان کا کردار یا فکر ایک تاریک سمندر کی طرح، آؤ کا ظلمات فی باہر لجی، باہر کہتے سمندر کو، لجی یعنی گہرا، گہرا سمندر، کہ یغشاہ موج، کہ جہاں سمندر میں ایک موج ہے، من فوق ہی موج، ایک تہ ہے اس کے اوپر ایک اور تہ، موج من فوق ہی موج، من فوق ہی سحاب، پھر اس موج کے اوپر جو ہے وہ بادل، ظلمات بعضها فوق بعض، تاریکیاں یہ کے بعد دیگرے دوسرے کے اوپر، تاریکی تاریکی، اذا اخرج یده لم یکد یراها، اگر اپنے ہاتھ کو یہ کافر دیکھنا چاہے تو یہ اپنے ہاتھ کو بھی نہیں دیکھ پائے گا اس تاریکی میں. ومن لم یجعل اللہ له نورا فما له من نور، اور جس کے دل میں خداوند عالم نور نازل نہ کرے پھر اس کے لیے کوئی روشنی نہیں، پھر اس کے لیے کوئی ہدایت نہیں، پھر اس کے لیے کوئی ایمان نہیں. یہ جو حصہ ہے آیت کا، یہ انسان کے اپنے اعمال کا نتیجہ ہے. خداوند عالم نے ہر انسان کو فطرت توحید پہ پیدا کیا، اگر اس نے اس ابتدائی معرفت اور ہدایت کو صحیح استعمال کیا وہ ترقی کرے گا ہدایت کی طرف، لیکن اگر اس کو صحیح استعمال نہیں کیا، ٹھیک ہے، اس فطرت کو مار دیا، اس کو زنگ آلود کر دیا، تخریب کر دیا، بگاڑ دیا، تو اس کا معنی یہ ہے کہ اس نے اپنے ہاتھ سے نورانیت کا راستہ بند کر دیا. بس اگر آیت یہ کہتی ہے کہ جس کے لیے خدا نور قرار نہ دے، یا جس کو خدا نور نہ دے، جس کو خدا ہدایت نہ دے، جس کو خدا ایمان نہ دے، تو اس کے لیے کوئی ایمان نہیں ہے، کوئی نور نہیں ہے، کوئی ہدایت نہیں ہے، تو اس کا معنی یہ نہیں ہے کہ خداوند عالم نے جبراً یہ کام کیا ہے، نہیں، خداوند عالم نے بالجبر یہ کام نہیں کیا، خداوند عالم نے اسے اختیار دیا تھا، اس نے اپنے انتخاب سے ظلمات کا راستہ اختیار کیا. اب جب اپنے انتخاب سے نور آنے کے راستے کو روک دیا تو پھر اس کے لیے اور کوئی راستہ نہیں ہے نورانیت کا، کمال ہو پھر اس کے لیے کوئی اور ہدایت کا راستہ نہیں ہے، جس نے خود اپنی بدبختی اور اپنی مثلا برے اختیار کی بنیاد پر ہدایت اور ایمان اور نور کے راستے کو روک دیا، اب اس کے لیے پھر خداوند عالم زبردستی کوئی نور قرار نہیں دیتا. ہاں یہ اور بات ہے کہ خداوند متعال کافر ہو یا مسلمان، دل یا ضمیر جسے کہتے ہیں، جب تک کہ دنیا میں ہے اسے फना नहीं होने देता। यानी हत्ता फर्ज करे, यजीद फर्ज करे, फिरऔन, सद्दाम, इनका भी जो जमीर और रूह है वो बावजूद ये कि इतने गुनाहों की बुनियाद पर इतने ये लोग शकील कल्ब हो गए, लेकिन उसके बावजूद इत्मान हुज्जत के लिए खुदावंद मुताल इस जमीर को कि जिसके ऊपर इन्होंने गुनाहों की तह चढ़ाए थी, एक के ऊपर एक मौज मसलन तारीकी की चढ़ाई, तारीकियां चढ़ा ली, उसके बावजूद वो अंदर जब तक है जिंदा है, कलई चढ़ा दी उसके ऊपर लेकिन वो जिंदा है, मुर्दा नहीं। क्यों? अगर वो मर जाए तो बात खत्म हो जाएगी। वो जिंदा है ताकि इत्मान हुज्जत रहे इसके ऊपर कि हमने तुम्हें क्या दिया था, तुमने उसके ऊपर क्या छोड़ा था। सूरह वशम्स में खुदावंद आलम ने इसे बयान किए, वशम्स वदुहा वलैल इज़ा तलाहा वनफ्स वमा सवाहा फअलहमा फुजूरहा वतक्वाहा कद अफलहा मन ज़क्काहा वकद खाबा मन दस्सा। वो नाकाम है जिसने अपने नफ्स को जिंदा बेगूर कर दिया। दस कहते हैं मट्टी में छुपाने, जिंदा है, जिंदा दफन किया है। इसने जमीर के ऊपर कलई चढ़ाई गुनाहों की, जमीर जिंदा है ठीक है, लेकिन उसके ऊपर तहे चढ़ा दी। बस इंसान बुराई के जरिए अपने नफ्स को जिंदा जिंदा मारता है। इंसान है जो खुद अपने साथ बुराई करता है, कोई और उसके साथ बुराई नहीं करता। लिहाजा ये मारूफ जुमला है जनाब अबू ज़र से नफल हुआ है कि किसी ने उनसे सवाल किया कि आप मुझे नसीहत करें, उन्होंने कहा कि जो चीज तुम्हें सबसे ज्यादा पसंद है उसके साथ बुराई ना करो। वो नहीं समझा कि क्या कह रहे, उसने फिर कहा जरा बताएं, तो उन्होंने फिर वजाहत की कि हर इंसान सबसे ज्यादा ठीक है अपने आप को चाहता है। देखिए हर इंसान, ये हकीकत है, हत्ता वो मकाम आ जाए कि वो अपनी अना को साथ इलाह में फना कर दे, उसके लिए बहुत पापड़ बेलने पड़ते। आम इंसान जो है वो मसलन हत्ता आम जो दीनदार है वो नेक काम क्यों करते हैं? जन्नत के उसूल के लिए मसलन ठीक है, जहन्नम की आग से बचने के लिए नेक काम करते हैं ठीक है, किसके लिए? यानी उसकी जात और आना जो है वो जन्नत में जाए तो दोज़ख में ना जाए, भाई इसको पसंद करता है नहीं करता है ना। अगर ये अपने आप को पसंद ना करता होता तो इसको बचाने की फिक्र क्यों करता? तो सबसे ज्यादा इंसान इसे चाहता है, जब इसे सबसे ज्यादा चाहता है तो हजरत मूसा ने यही कहा कि तुम जिसे सबसे ज्यादा चाहते हो उसके साथ बुराई नहीं करो, यानी गुनाह ना करो कि जिसका असर तुम्हारे नफ्स में पड़ेगा और जहन्नम में जाओगे। इससे ज्यादा बुराई ना करो जिसे तुम सबसे ज्यादा चाहते हो। बस ये नफ्स नहीं मरता, हाँ तहों में इसे छुपाया जा सकता है, तारीकियों की तहें इसके ऊपर लगाई जा सकती हैं। इज़ा अख़रजा यदहु लम यकदिरा वमन लम यजअल अल्लाह लहु नूरन फमा लहु मिन नूर, जिसके लिए खुदावंद आलम नूर करार न दे उसके लिए कोई नूर नहीं है। बस मुफस्सरीन ने कहा है कि ऐसे लोग यानी इस तरह के कुफार ये तीन तरह की बुराइयों में मुलव्वस हैं। एक उनके वजूद में गलत एतकाद की जुल्मत है, एतकाद सही नहीं है, لہذا تاریکی ہے. اس اعتقاد کی بنیاد پہ جو ان کی گفتار ہے وہ صحیح نہیں ہے, یہ ایک اور تاریکی ہے. اور اس عقیدے اور اس گفتار کے نتیجے میں اس کا کردار ہے, عمل ہے, ٹھیک ہے, وہ بھی غلط ہے. بس ہر تاریکی کے اوپر ایک اور تاریکی کی تہ لگی ہوئی ہے, اور یہ لوگ جو ہیں وہ اس طرح سے تاریکی مطلب کا شکار. خداوند متعال نے انسان کو دنیا میں پیدا کیا, فطرت سلیم دی, جس نے اسے صحیح استعمال کیا اس کے لیے نور قرار دیا, اور جس نے صحیح استعمال نہیں کیا وہ جو ہے وہ تاریکیوں میں ڈوبتا چلا گیا. یہ اثرات ہیں نور اور ایمان اور کفر اور تاریکی کے. 41 نمبر کی آیت میں ارشاد ہے, الم تر ان اللہ یسبح له من فی السماوات والارض والطیر صافات کل قد علم صلاته وتسبیحه واللہ علیم بما یفعل. اب جب ایمان کی بات ہو گئی اور کفار کے اعمال کی بات ہو گئی اور ان کے اثرات کی بات ہو گئی, اب خداوند عالم ایسے لوگوں کے لیے ایک مثال پیش کرتا ہے کہ تم انسان ہوتے ہوئے خدا کی عبادت نہیں کرتے, اس کی صحیح معرفت پیدا نہیں کرتے, تم آگاہی پیدا نہیں کرتے, صحیح عقیدہ قائم نہیں کرتے. کائنات میں آسمان اور زمین میں بہت سی ایسی اشیاء ہیں کہ جو انسان نہیں ہیں, پرندے ہیں, جانور ہیں, لیکن خداوند عالم کی تسبیح کرتے ہیں, نماز پڑھتے ہیں, عبادت کرتے ہیں. بس تم اشرف مخلوقات ہوتے ہوئے اس مقام پہ نہیں پہنچے کہ جس مقام پر یہ پرندے پہنچے. الم تر ان اللہ, آیا نہیں دیکھتے کہ یہ سب من فی السماوات والارض, اللہ کی تسبیح کرتے ہیں پرندے اور وہ مخلوقات جو آسمانوں میں اور زمین میں. صاف فاتن, پرندے جب پر پھیلائے ہوتے ہیں, یعنی پرندوں کا پر پھیلانا, آپ دیکھیں کہ بہت پرندے تو کچھ پر مارتے ہیں تھوڑی دیر, اس کے بعد اپنے پروں کو جو ہے ٹھیک ہے ثابت کر دیتے ہیں, کھلے رہتے ہیں لیکن مارتے نہیں اور اڑتے ہیں. کہتے ہیں کہ یہ جو ان کا عمل ہے یہ عبادت ہے, کرانے کے وہ اپنے پروں کو کھلے ہوئے ہیں. صاف باطن کل قد علم صلاته, یہ موجودہ جو آسمان و زمین اور ہوا میں ہے یہ اپنی نماز اور تسبیح کا طریقہ جانتے ہیں. واللہ علیم بما یفعل, اور خدا ان کے اعمال اور عبادت سے واقف ہو. اس آیت میں یہاں سورہ نور میں خداوند عالم نے پرندوں اور جانوروں اور زمین اور آسمان میں جو مخلوقات ہیں, موجودات ہیں, مثلا ان کی عبادت کا ذکر کیا, جبکہ سورہ اسراء میں کائنات کی ہر شے, حتیٰ جو ذرات ہیں, چھوٹے چھوٹے ذرات, چاہے وہ ریت اور مٹی کے ذرات ہوں, چاہے وہ کسی دھات کے ذرات ہوں, چاہے وہ کسی قیمتی دھات کے ذرات ہوں, سونا, چاندی, یورینیم, خداوند عالم ارشاد فرماتا ہے وہ ان من شیئن الا یسبحو بحمدہ، کائنات کی کوئی شے ایسی نہیں ہے کہ جو خدا کی تسبیح نہ کرتی، ہر شے کائنات میں خدا کی تسبیح کرتی، ان من شیئن الا یسبحو بحمدہ ولكن لا تفقهون تسبیحہم، لیکن انسان ان کی تسبیح کا شعور نہیں رکھتا، بس ایک ایٹم ایک ذرہ خدا کی تسبیح کرتا، کہکشاں تسبیح کرتی ہے، سورج تسبیح کرتا ہے، چاند تسبیح کرتا ہے، ستارے تسبیح کرتے ہیں، فضا میں موجود ہر شے، ذرات ہو چاہے وہ یا گیسز ہو یا کسی بھی فارم میں کوئی شے ہو، ہر شے اس کائنات میں جو مخلوق الہی ہے وہ خدا کی تسبیح کرتا ہے. جب یہ تمام چیزیں خدا مند عالم کی تسبیح کرتی ہیں تو تم اے کافر اشرف مخلوقات ہوتے ہوئے تمہیں کیا کرنا چاہیے تھا؟ تم کہاں چلے گئے؟ پرندے اپنی نماز چاہتے ہیں، تسبیح کرتے ہیں، بہت ہی عجیب و غریب خطبہ ہے امام حسین علیہ السلام کا، درود پڑھنا کہ امام سے کسی نے پرندوں کی آوازوں کے بارے میں سوال کیا، امام نے مختلف پرندوں کی جو آوازیں ہیں ان کے معنی بیان کیے، مثلا چڑیا اگر چینچی کرتی ہے تو وہ کیا کہتی ہے، کبوتر اگر آواز نکالتا ہے تو اس کی کیا بات ہے، بہت طویل اچھا خاصا طویل خطبہ ہے جس میں مختلف پرندوں اور مختلف جانوروں کے بارے میں کہ وہ اگر آواز نکالتا تو کیا کہتا ہے، اس معلوم ہوا کہ یہ تمام پرندے جو ہیں خدا کی عبادت کرتے ہیں، پیغمبر علیہ السلام نے کی اس آواز کی تفصیل بیان فرمائی، بہت معروف خطبہ ہے آپ کا، اس وقت اگر ہو گیا موقع نہ گیا ان شاء اللہ اس آپ کے سامنے بیان کریں گے،
آج اس لاؤڈ اسپیکر نے بھی طے کیا ہوا کہ یہ
آواز نکالے گا، بالکل آواز نہیں دے گا تو روک پڑتا ہوں،
بس اس آیت میں اگر یہ بات کہی گئی کہ پرندے اپنی نماز جانتے ہیں اور جب وہ
رہے ہوتے ہیں اس کیفیت کو بھی عبادت کرتے ہیں،
اس کا معنی یہ ہے کہ پرندے جو ہیں وہ معرفت رکھتے ہیں، وہ اپنے خالق کو پہچانتے ہیں، جس کی عبادت کرنی چاہیے اسے جانتے ہیں، بس ان کی یہ عبادت معرفت کی بنیاد پر ہے، بے معرفت نہیں ہے، وہ اپنے خالق کی معرفت رکھتے ہیں، اس لیے بغیر معرفت کے عبادت کا تصور نہیں، میں جس کو پہچانتے نہیں اس کی عبادت کیسے کروں، پرندہ اگر کسی کو پہچانتے نہیں تو اس کی عبادت کیسے کرے گا، بس معلوم ہوا کہ وہ معرفت رکھتے ہیں، بے معرفت نہیں ہے، معرفت کے ساتھ عبادت کی، یعنی پرندوں میں بھی اگر عبادت ہے تو وہ
अपने एतबार से शऊरी इबादत है, बेशऊरी इबादत नहीं है। बाज लोग ये कहते हैं कि वो मसलन ज़बान हाल अपने एतबार से, जिस एतबार नहीं है वो एतबार कुछ भी हो, बगैर मारिफत के मुमकिन नहीं है इबादत। जब तक कि वो अपने खालिक को न पहचाने इबादत का मफहूम सादिक नहीं है। बस अगर आयत कहती है कि कुल्लुन कद अलिमा सलातहू व तस्बीहहू, हर जानवर परिंदा मौजूद अपनी तस्बीह और अपनी नमाज जानता है, तो इसका माना यह है कि वो अपने खालिक की मारिफत है, बगैर उसके ये मुमकिन नहीं है इबादत करता है। हत जानवर जो है वो परिंदे जानवर हर वक्त के इमाम की भी शनाख्त करते हैं। हमारे पास बहुत से ऐसे मौजूद हैं, आइमर सलाम से नफर हुए हैं मदीने और मक्के के दरमियान हज के असल काफला जा रहा है, इमाम मौजूद हैं, ठीक है, किसी ने असल हिरन के बच्चे को पकड़ लिया, उसकी माँ जो है वो शिकायत के लिए आई, इमाम ने उससे कलाम किया और जिसने उसे पकड़ा था उसके बच्चे को उससे कहा कि इसके बच्चे को छोड़ो, ये माँ आई है कहती है कि बच्चे का दूध का वक्त है, मेरे बच्चे को चुरा लिए आज़ाद कराए। अब ये ऐसे वाक़यात बहुत हैं रवायात में आए, या मसलन चुड़िया और मसलन जो इस तरह के परिंदे हैं उनके बारे में भी ऐसे वाक़यात हैं। इमाम एक जगह तख्त पर तशरीफ रखते थे, नीचे जो है वो एक चिड़ा जो है वो नहवे गुफ्तगू था किसी के साथ, तो गुफ्तगू के दौरान बात यहाँ तक पहुँची मसलन कि उसने इजहार किया अपने ख्याल का और कहा कि मैं तुम्हें चाहता हूँ लेकिन जो हस्ती ये ऊपर बैठी है इसको मैं कायनात में सबसे ज़्यादा चाहता हूँ। उसने और ये भी बयान किया कि जो हस्ती इस तख्त पर ऊपर बैठी है ये वक्त का इमाम है। बस लेकिन अगर करबला में रिवायात बारे दुआ के वहशी दरिंदे मसलन आए और उन्होंने इमाम की नुसरत का ऐलान किया और इमाम ने उनसे कहा कि ये काम मुझे करना है, ये तुम्हारी जिम्मेदारी नहीं, मेरी जिम्मेदारी, तो ये कोई मसलन ताज्जुब अंगेज बात नहीं है, इसलिए कि तमाम जो जानवर हैं वो इमाम की शनाख्त रखते हैं, इमाम की मारिफत रखते हैं, तो यानी इमाम की मारिफत रखते हैं, अपने नबी की मारिफत रखते हैं, खुदा की खालिक की मारिफत रखते हैं, बस उनके यहाँ भी मारिफत का दरवाज़ा जो है खुला है। लिहाजा ये आयत इरशाद फरमाती है कि कुल्लुन कद अलिमा सलातहू व तस्बीहहू व अल्लाहु अलीमुन बिमा यफ़अलून, खुदावंद आलम इन तमाम ज़मीन और आसमान और फिज़ा में पाए जाने वाली मौजूदात जो भी अमल अंजाम देती हैं उससे आगाह है, उनके अमाल को जानते हैं। असी कायनात एक बाशऊर कायनात है, हत्ता इसके ज़र्रात ये मसलन सफ़े जो बिछी हुई हैं जिस पर आप नमाज पढ़ते हैं, जिस पर किस पर बैठे हुए हैं, ये इसके ज़र्रात मसलन ये सब आलिम है, मारिफत रखते हैं, ये हमारे इन तमाम आमाल को महफूज भी कर रहे हैं। सूरह मुबारक ज़िलज़ाल में इरशाद है कि इज़ा ज़ुलज़िलतिल अर्ध ज़िलज़ालहा व अख़रजतिल अर्ध अथqalaha व क़ाला लिल्इंसानि मा लहा यौमइज़िन तुहद्दिसु अख़बारहा, ज़मीन आज खबरें बयान करेगी,
और जमीन खबर लेगी तो बयान करेगी, और जमीन में और जरात में सलाहियत है कि वो हमारे और आपके अमाल को महफूज कर सकती है तो रोज़े क़यामत बयान करेगी। बस यहाँ कायनात बाशऊर है, कोई ख्याल नहीं देता कि मैं अकेले में बैठ के कोई गुनाह कर लूंगा तो कोई देखने वाला नहीं। कोई जगह ऐसी नहीं है कि जहां मसलन खुदा अल्लाह आलम की सल्तनत और हुकूमत से फरार कर जाए इंसान। लिहाजा इमाम ने दुआ को मेरे इरशाद फरमाया कि वला यमकिन फरार मिन हुकूमतिक, तेरी हुकूमत से फरार करके दिखा जाएगा इंसान, खुदा की हुकूमत से कहीं जा सकता? खुदा आलिम है, अंबिया आलिम है, मलाइका आलिम है, आइम्मा अलैहिस्सलाम औलिया इलाही हमारे अमाल को जानते हैं, हत्ता ज़र्रात हमारे अमाल को जानते हैं, हत्ता खुद हमारे बदन के अज्जा और आज़ा हमारे अमाल के शाहिद और गवाह। सूरह यासीन की आखिरी आयात में इरशाद है कि अल्यौम नख्तिमु अला अफवाहिहिम, आज हम इनके मुंह बंद कर देंगे, आज इनके हाथ कलाम करेंगे, आज इनकी टांगे कलाम करेंगे। चंद दिन पहले जो हमने आयत पढ़ी थी उसमें यह आया था कि आंखें कलाम करें, क्या रह गया? हर चीज तो हमारे खिलाफ है अगर बुराई की, और अगर अच्छाई की तो ये तमाम अच्छाई की गवाही दी। बस इंसान जो है वो होशियार हो जाए, ये ना समझे कि ये दुनिया जो है बेहिसाब किताब है या फिर हर चीज का हिसाब किताब है। इंसान अपने आप को धोखा देता है, समझता है कि कोई हिसाब किताब नहीं है, खाओ पियो ऐश करो, कोई पूछने वाला नहीं है। नहीं, पूछने वाला है, और जब वो गिरफ्त करेगा तो फिर उमैया में मिसकाल ज़र्रत खैर यरा उमैया में मिसकाल ज़र्रत शर यरा। आलम जमीन और आसमान की सल्तनत उसके हाथ में, मालिकियत हुकूमत उसके हाथ में, और हर शय को खुदा की तरफ रखते जाते हैं। इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, उसी ने पैदा किया है, उसी की हुकूमत में रहते हैं, उसी की तरफ रखते जाते हैं। लेकिन खुदावंद आलम ने भी एक ऐसी मौजूद खल्क की है कि जो खुदा के मुकाबले में बिक नहीं हो जाती, ये उसकी तखलीक का हुस्न है कि इस कदर आज़ादी दी है कि ये इंसान उसके मुकाबले में खड़ा हो जाता, उसी का इनकार नहीं करता। ये आज़ादी दी है उसने इस दुनिया में। आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।